यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। संयुक्त राष्ट्र संघीय विकासका लागि वित्त सम्बन्धी सम्मेलनका क्रममा स्पेनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न कार्यक्रममा सहभागी, विज्ञान प्रविधि र नव प्रवर्तनको शक्ति प्रयोग गरी जनताको जीवनस्तर सुधार गर्ने साझा संकल्पका निम्ति उहाँको आग्रह। संसदीय समितिले पारित गरेको निजामती सेवा विधेयकमा छेड़खानी गर्ने कार्यलाई छूट दिन नहुने नेताहरूको भनाई। गत एक महिनामा भएका मनसून जन्य विपदका घटनामा 31 जनाको मृत्यु भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा जानकारी। र इजरायलले गाजा क्षेत्रमा गरेको आक्रमणमा कम्तीमा 95 जनाको मृत्यु। संयुक्त राष्ट्र संघीय विकासका लागि वित्त सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा स्पेनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न उच्च स्तरीय साइड इभेन्टमा सम्बोधन गर्नुभएको छ। प्रधानमन्त्री ओलीले स्पेन सरकारका अध्यक्ष एवं प्रधानमन्त्री पेड्रो सान्जेजद्वारा आयोजित विकास सहायतामा नयाँ सोच सम्बन्धी उच्च स्तरीय छलफलमा सहभागी भई आफ्नो विचार प्रस्तुत गर्नुभयो। आजै प्रधानमन्त्री ओलीले अल्प विकसित र साना टापु भएका मुलुकहरूको उच्च स्तरीय बैठकको अध्यक्षता गरी सम्बोधन गर्नुभएको छ भने राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरूको पहलमा खानेपानी र सरसफाई क्षेत्रमा लगानी सम्बन्धी उच्चस्तरीय छलफललाई सम्बोधन गर्नुभयो। अल्प विकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता गर्दै प्रधानमन्त्री ओलीले विकास साझेदारहरूलाई सेभिया अर्थात सेभिल्ला प्रतिबद्धतालाई पूर्ण र इमानदारीपूर्वक सम्मान गर्न आग्रह गर्नुभयो। प्रधानमन्त्री ओलीले घरेलु स्रोत परिचालनलाई बलियो बनाउन, निजी लगानी सहित मिश्रित वित्त प्रणालीलाई बढ़ावा दिन, राष्ट्रिय कार्यक्रमहरूमा थप अनुदान र आधिकारिक विकास सहायता ओडीएलाई औपचारिक निकायबाट परिचालन गर्न सम्बद्ध पक्षसँग अनुरोध गर्नुभयो। गृहमन्त्री रमेश लेखकले नागरिकता अभावमा भौतारी रहेका किशोर किशोरीलाई सहज रूपमा आमाको नाममा नागरिकता दिने व्यवस्थाका लागि सरकारले नेपाल नागरिकता विधेयकलाई प्रतिनिधि सभाबाट पारित गरेको बताउनु भएको छ। राष्ट्रिय सभाको विनियोजन विधेयक 2082 गृह मन्त्रालयसँग सम्बन्धित शीर्षकमा सांसदहरूले उठाएका प्रश्नको जवाफमा गृहमन्त्री लेखकले सरकारले मुलुकको शान्ति सुरक्षा र सुशासनलाई प्राथमिकता दिई गृह मन्त्रालयलाई बजेट छुट्याएकाले पारित गर्न आग्रह गर्नुभयो। वैदेशिक भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाको तर्फबाट परराष्ट्र मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफमा मन्त्री लेखकले देश बाहिर रहेका नेपालीहरूसँगको सहकार्यलाई सरकारले अगाडि बढ़ाउन चाहेको उल्लेख गर्नुभयो। यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले मुलुकको प्रशासन सुधारका लागि बजेट महत्वपूर्ण रहेको बताउनु भएको छ। यस्तै भूमि व्यवस्था सहकारी भूमि व्यवस्था तथा गरीबी निवारण मन्त्रालयसँग सम्बन्धित विनियोजक शीर्षकमा सांसदले उठाएको प्रश्नको जवाफमा मन्त्री बलराम अधिकारीले भूकम्प, कोरोना त्यसै गरी कोरोना भाइरस जस्ता रोगका कारण गरीबी बढ़ेको भन्दै गरीबी न्यूनीकरण गरी कम्तीमा 10% पुर्याउने गरी सरकारले काम गरिरहेको स्पष्ट पार्नुभयो। वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले मन्त्रालय अन्तर्गतको शीर्षकमा छुट्याएको बजेटमाथि सांसदले राखेका जिज्ञासामा दिगो वन व्यवस्थापन गरी काष्ठजन्य वस्तुमा आत्मनिर्भर भई निर्यात प्रवर्धन गर्ने गरी बजेट विनियोजन गरिएको बताउनुभयो। यस्तै महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर शाह सुडीले महिला मन्त्रालय र खानेपानी मन्त्रालयका लागि विनियोजन गरिएको बजेटमाथिको छलफलमा सांसदहरूले राखेका धारणामाथि बोल्दै बाल सुधार गृहहरू प्रभावकारी रूपमा सञ्चालन गर्न भवन तथा कर्मचारीको थप व्यवस्था गर्ने गरी बजेटको व्यवस्था गरिएको बताउनुभयो। यसअघि राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयक 2082 विभिन्न शीर्षकमध्ये रक्षा, गृह, शिक्षा विज्ञान तथा प्रविधि, श्रम रोजगार तथा सामाजिक सुरक्षा, युवा तथा खेलकुद मन्त्रालय लगायत का विभिन्न मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय लगायत विभिन्न 11 निकायका लागि विनियोजन गरिएको बजेटमाथि समूहकृत रूपमा छलफल भएको छ। राष्ट्रिय सभाको अर्को बैठक भोलि बिहान 11:15 बस्नेछ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भएको बताउनु भएको छ। योङ कम्युनिष्ट लीग नेपाल वाइसीएलको केन्द्रीय पदाधिकारी बैठकलाई आज पेरिस डाँडामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विधेयकमा चलखेल र छेड़खानी गर्ने प्रवृत्तिलाई छूट दिन नसकिने भन्दै छानबिन गरेर कार्यवाही अगाडि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। यस्तै नेपाली कंग्रेसका वरिष्ठ नेता डाक्टर शेखर कोइरालाले प्रतिनिधि सभाबाट पास गरिएको संघीय निजामती सेवा विधेयकमा केही प्रावधान परिवर्तन गर्ने दोषीलाई कार्यवाही गर्नुपर्ने माग गर्नुभएको छ। आज काठमाडौँमा आयोजित एक कार्यक्रममा नेता डाक्टर कोइरालाले सरकारी सेवाबाट राजीनामा वा अवकाश भएको मितिले दुई वर्षसम्म कुनै पनि सरकारी नियुक्ति लिन नपाउने व्यवस्थामा राज्य व्यवस्था तथा सुशासन समिति सचिवालयका कर्मचारी र सांसदले आफू खुशी प्रावधान राखेकाले दोषी पत्ता लगाई कार्यवाही गर्न माग गर्नुभयो। नेपाली कंग्रेस केन्द्रीय कार्य समितिको हिजोदेखि जारी बैठकमा आजसम्म 35 केन्द्रीय पदाधिकारी र सदस्यले आफ्ना धारणा राख्नु भएको छ। सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज बसेको बैठकमा केन्द्रीय सदस्य रमेश रिजाल, उमार रेग्मी, जीव छिरिङ लामा, अर्जुन प्रसाद जोशी, मीनबहादुर विश्वकर्मा, देवेन्द्र राजकौडेल, डाक्टर डिला संग्रौला, रमेश लेखक, किरण यादव, लक्ष्मी परियार, कृष्ण किशोर घिमिरे, टेकप्रसाद गुरूङ, चन्द्रबहादुर केसी, मानबहादुर नेपाली, उदय शमशेर राणा, दिलमान पाखरिन, रामहरि खतिवड़ा, विनोद कुमार चौधरी, गुरू बराल, उर्मिला नेपाल केसी, सीता कुमारी राणा, राधा घले, सीतादेवी देवकोटा, शारदा पौडेल र आमन्त्रित सदस्य पुष्पराज पराजुलीले आफ्नो धारणा राख्नु भएको थियो। विभिन्न प्रस्तावमा धारणा राख्ने क्रम जारी रहेकाले कार्यसमितिको बैठक भोलि असार 18 गते दिउँसो 12:30 बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
हजुर दर्शन,
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् भाउजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
हे, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। गत जेठ 15 देखि असार 16 गतेसम्म भएको 674 वटा मनसुनजन्य विपदका घटनामा 31 जनाको मृत्यु भएको छ भने 112 जना घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त अवधिमा पहिरोका 87 घटनामा 25 घरमा आंशिक, 11 घरमा पूर्ण क्षति, एउटा पुल, 7 गोठमा क्षति पुगेको जनाएको छ। यस्तै पहिरोबाट 2,21,00,000 बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ। यसै गरी बाढ़ीका कारण 4 जनाको मृत्यु भएको छ भने 4 जना घाइते भएका प्राधिकरणको तथ्याङ्क छ। बाढ़ीबाट 4 घरमा क्षति भएको र 123 परिवार प्रभावित भएका प्राधिकरणले जनाएको छ। यस्तै चट्याङ लागेर 8 जनाको मृत्यु र 20 जना घाइते भएका छन्। सोही अवधिमा हुरी बतासका कारण 1 जनाको मृत्यु भएको तथा 3 जना घाइते भएका छन्। विपदका घटनाबाट 26 करोड़ बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इजरायलले गाजा क्षेत्रमा गरेको आक्रमणमा परि गत 24 घण्टामा कम्तीमा 95 जनाको मृत्यु भएको छ। इजरायली सेनाले राहत सामग्री लिन लाम बसेका मानिसहरूमाथि जथाभावी आक्रमण गरेको थियो भने बालबालिकाले जन्मदिन मनाइरहेका एक क्याफेमा समेत बम खसालेको थियो। यसैबीच गाजामा रहेका चिकित्सकहरूले बालबालिकाका लागि चाहिने पोषण आहाराको आपूर्तिमा रोक लगाएपछि हजारौं बालबालिकाको ज्यान जोखिममा रहेको चेतावनी दिएको छ। गाजामा 20 महिनाभन्दा बढ़ीको लड़ाईले गाजा क्षेत्रका 95% भूभाग क्षतिग्रस्त रहेको छ भने 20,00,000 भन्दा बढ़ी जनसंख्याका लागि गम्भीर मानवीय अवस्था सृजना भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै इजरायललाई गाजामा सम्झौता गर्न आग्रह गर्नुभएको छ भने यता इजरायलले भने प्यालेस्टाइनी क्षेत्रभरि आफ्नो आक्रमणलाई जारी नै राख्ने बताएको छ। अब आर्थिक समाचार, सुरेन्द्रमणि त्रिपाठीबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्स 67 वर्षमा प्रवेश गरेको छ। अहिले नेपाल एयरलाइन्सले 2 थान वाइड बडी A320 र 2 थान न्यारो बडी A320 सिरिजका विमान मार्फत अन्तर्राष्ट्रिय उडान गरिरहेको छ। नेपाल एयरलाइन्सले हाल अन्तर्राष्ट्रियतर्फ भारतको नयाँ दिल्ली, बेंगलोर र मुम्बई तथा हङकङ, मलेसिया, थाइल्याण्ड, जापानको नारिता, कतारको दोहा, युनाइटेड अरब इमिरेट्सको दुबई र साउदी अरबको रियादमा उडान भर्दै आएको छ। यस्तै आन्तरिकतर्फ दुर्गम भेगका विमानस्थलमा पनि नेपाल एयरलाइन्सले सेवा दिइरहेको छ। निगमसँग आन्तरिक उडानका लागि 2 थान मात्र ट्विनेटर विमान रहेका छन्। निगमको वार्षिकोत्सवका अवसरमा मंगलबार काठमाण्डुमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले सरकार निगमको साथमा रहेको भन्दै निगम व्यवस्थापन तथा कर्मचारीलाई वस्तुपूरक, तथ्यपरक र परिणाममुखी रूपमा कार्य गर्न निर्देशन दिनुभयो। त्यस अवसरमा नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले नागरिकको विश्वासमा वृद्धि गर्न सुरक्षित उडानलाई प्राथमिकता दिइँदै आएको बताउनुभयो। पाल्पा रामपुरका दिलबहादुर थापा र लालबहादुर थापा गर्दा हुन्छ भन्ने उदाहरण बन्न सफल हुनुभएको छ। करिब दुई रोपनी क्षेत्रमा लगाइएको कर्मा जातको काँक्रोबाट दुई महिनाभित्र 2,50,000 बढ़ी आमदनी भएपछि व्यवसायमा थप हौसला बढ़ेको दिलबहादुर थापाले बताउनुभयो। बिरूवा लगाएको 35 दिनबाट उत्पादन बिक्री गर्न थालेको अर्का लालबहादुर थापाले बताउनुभयो। अहिले रामपुरका अन्य कृषकले पनि त्यसको सिको गर्न थालेका छन्। यस्ता सफलताका कुरालाई मनन गरेर नेपालका युवाहरू कृषिमा व्यावसायिक हिसाबले लाग्ने हो भने नेपाल कृषिमा आत्मनिर्भर त हुन्छ नै, निर्यात गर्न सक्ने अवस्थामा समेत पुग्न धेरै समय नलाग्ने वरिष्ठ कृषि विज्ञ डाक्टर सचिदानन्द उपाध्यायले बताउनुभयो। दूधमा आत्मनिर्भर काभ्रे पलाञ्चोकबाट 70% दूध राजधानी काठमाडौँ लगायत अन्य केही जिल्लामा आपूर्ति हुने गरेको छ। केही वर्षदेखि काभ्रेमा वार्षिक करिब 1.5 लाख मेट्रिक टन अर्थात 14,93,00,000 लिटर दूध उत्पादन हुने गरेको तथ्याङ्कले देखाएको छ। काभ्रेको पनौती, बनेपा, मण्डन देउपुर र पाँचखाल नगरपालिकामा सबैभन्दा बढ़ी दूध उत्पादन हुँदै आएको जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायण प्रसाद बडालले बताउनुभयो।
अब खेल समाचार अजय बमबाट।
साबिक विजेता नेपालले एसएससी युसो र इस्ट जोन कपमा समूह चरणको अन्तिम खेलमा मंगलबार भूटान विरूद्ध 298 रनको शानदार जित निकालेको छ। 100% जित निकालेको नेपाल चार खेलमा 8 अंक जोड्दै समूह एको विजेता बन्यो। चारै खेलमा पराजित भूटान अंकविहीन रह्यो। यो समूहबाट सिंगापुर उपविजेता बन्यो। यससँगै प्रतियोगिताको सेमी फाइनल समीकरण पनि पूरा भएको छ। सेमी फाइनलमा नेपालले घरेलु टोली मलेसिया तथा सिंगापुरले हङकङको सामना गर्नेछ। मलेसियाको सेलाङ्गोर टर्फ क्लबको मैदानमा नेपालले प्रस्तुत गरेको 359 रनको लक्ष्य पछ्याएको भूटान 32.4 ओभरमा 60 रनमा समेटियो। भूटानका लागि सिङजाङ दामाङले 14 र उगेन केजाङ चोपिङले 10 रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेन। नेपालका लागि कप्तान विपिन प्रसाद शर्माले 4 तथा सूर्य भट्टराई र सचिन भट्टले समान 2 विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित 50 ओभरमा 5 विकेट गुमाउँदै 358 रनको योगफल तयार पारेको थियो। नेपालका लागि रौनक श्रीवास्तवले सर्वाधिक 168 रनको योगदान गरे। जोय थापाले अभिजित 61 रन बनाए। यसै गरी श्रीवांश बजगाईले 54 र सुगम बुढाथोकीले 35 रन जोडे। भूटानका लागि साङ्गे दोजीले 3 र तेन्जिङ लोडी जामसुपले 1 विकेट लिए। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको T20I अलराउण्डर वरियतामा नेपाली राष्ट्रिय टोलीका रुबिना छेत्री र उपकप्तान पूजा महतोले सुधार गरेका छन्। आईसीसीले मंगलबार सार्वजनिक गरेको नयाँ वरितामा यी दुई खेलाड़ीले एक स्थान सुधार गरेका हुन्। नयाँ वरितामा रुबिना 94 स्थानमा छिन्। पूजा पनि एक स्थान सुधार गर्दै सो स्थानमा पुगेकी छन्। कप्तान इन्दु वर्मा भने एक स्थान तल खसिएकी छिन्। उनी नयाँ वरितामा 80 स्थानमा छिन्। सीता राणा मगर भने यथावत रहँदै 68 स्थानमा छिन्। नेपाली राष्ट्रिय क्रिकेट टोलीले पाकिस्तान साइन्स ए टीम र बंगलादेश ए टीमसँग टप एन T20 सिरिज खेल्ने भएको छ। नर्दर्न टेरिटोरी क्रिकेटले मंगलबार एक विज्ञप्ति जारी गर्दै दुई एसियाली क्रिकेट शक्ति राष्ट्रसँगै नेपाल पनि सहभागी हुने पक्का भएको जानकारी दिएको हो। पाकिस्तान ए लगातार तेस्रो वर्ष यो सिरिजमा सहभागी हुँदैछ। यसअघि पाकिस्तान एले 2023 र 2024 पनि सहभागिता जनाएको थियो। बंगलादेश ए टीमले 2024 फाइनलमा एलिटेड स्ट्राइकर्स एकाडेमीसँग हार बिहोरेको थियो।
अब मौसम। आगामी 24 घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाड़ी भूभागका धेरै स्थानहरू तथा बाँकी भूभागका केही स्थानहरूमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुको साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। संयुक्त राष्ट्र संघीय विकासका लागि वित्त सम्बन्धी सम्मेलनका क्रममा स्पेनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न कार्यक्रममा सहभागी, विज्ञान प्रविधि र नव प्रवर्तनको शक्ति प्रयोग गरी जनताको जीवनस्तर सुधार गर्ने साझा संकल्पका निम्ति उहाँको आग्रह। संसदीय समितिले पारित गरेको निजामती सेवा विधेयकमा छेड़खानी गर्ने कार्यलाई छूट दिन नहुने नेताहरूको भनाई। गत एक महिनामा भएका मनसूनजन्य विपदका घटनामा 31 जनाको मृत्यु भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा जानकारी र इजरायलले गाजा क्षेत्रमा गरेको आक्रमणमा कम्तीमा 95 जनाको मृत्यु। यसका साथै रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। राति 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।